नमस्कार, उज्यालो 90 नेटवर्क मार्फत देशभरिका विभिन्न स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको कार्यक्रम श्रुति सम्वेगमा प्राविधिक साथी उदय घिमिरेसँगै म अच्युत घिमिरे बुलबुलको स्वागत छ। श्रुति सम्वेगको शुक्रबारको श्रृङ्खलामा हामीले गएको सातादेखि दुर्गा घिमिरेको कृति उनको सम्झनाको वाचन सुन्दै आएका छौं। आज हामी यसको दोस्रो श्रृङ्खला लिएर आइपुगेका छौं। दुर्गा घिमिरेको यो कृति जगदीश घिमिरे प्रतिष्ठान मन्थली रामेछापले प्रकाशनमा ल्याएको हो। यसको पहिलो संस्करण विक्रम सम्वत 2071 वैशाखमा प्रकाशित भएको हो। यो कृति उनको सम्झना जगदीश घिमिरेको सम्झनामाथि उहाँकी पत्नी दुर्गा घिमिरेले लेख्नुभएको कृति हो। यसको दोस्रो श्रृङ्खला अब वाचन सुरु हुन्छ। जगदीश बराबर भन्ने गर्दथे, तिमीहरूले मेरो क्रिया पनि गर्नु पर्दैन, बाचुन्जेल राम्ररी सेवा गर्नु जुन तिमीहरूले राम्ररी गरेका छौ। 13 दिनसम्म बारेर बस्ने प्रचलनको उनी विरोध गर्दथे। लोग्नेको अवसानपछि महिलाहरूले सेतो पहिरन लगाउनु पर्ने कुरासँग उनको सधैँ विरोध हुन्थ्यो। मलाई पनि बराबर भन्ने गर्दथे, तिमीले त्यसको प्रतिकार गर्नुपर्दछ। मैले उनी बितेपछि उनले नै भनेको कुरालाई आत्मसात गरेँ। मैले अत्यन्त लाइट कलरको साडी लगाउने विचार गरेँ। नुहाएर घरमै भएको नलगाएको साडी झिकेर लगाएँ। घिउ रङको थर्मल र लाइट घिउ रङको खास्टो ओढेँ। पहिरनको विषयमा एकपटक जगदीशको दिदी उर्मिलासँग उहाँको राय मागेँ। उहाँको यस्तो कुरामा उदार सोच थियो। 4 वर्ष अगाडि भिनाजु बितेको बेलामा पनि त्यो परम्परागत संस्कारलाई परिमार्जन गर्नुभयो। यसैले उहाँले पनि स्वीकृति दिनुभयो। परिवारका अन्य सदस्य र माइतीपट्टिका मेरो दिदीबहिनीहरू पनि मलाई सेतो पहिरनमा हेर्न चाहँदैनथे। झन् छोराछोरी र बुहारीलाई यो कुरा मन नपर्ने हुनाले मैले आफ्नो स्वेच्छाले पहिरन लगाएँ। समयसँगै हामीहरूले आफूलाई पनि परिवर्तन गर्दै जानुपर्छ भन्ने मेरो मान्यता थियो। रीतिरिवाज र प्रचलनलाई बिस्तारै बिस्तारै परिवर्तन गर्न हामी आफैले प्रयास गर्नुपर्दछ मैले जो गरेँ। मैले बराबर यो कुरामा आफ्नो कान्छी बहिनी अर्चनालाई सम्झेँ। विवाह गरेको 10 वर्षमा नै किरण ज्वाइँ बित्नुभयो। अर्चनाले सेतो धोती लगाएर बसिनन्। उनले त्यसको प्रतिकार गरिन्। उनले समाजले के भन्ला भन्ने कुराको रत्तिभर पनि प्रवाह गरिनन्। मैले पटक पटक त्यो कुरा पनि सम्झेँ। त्यसै गरी छोरा हिमालको लागि पनि सेतो कमिज सुरुवाल सिलाउने निर्णय भयो। उनले पनि कमिज सुरुवाल लगाए। गुरुजीलाई यो कुरा मन परेको थिएन। हिमालको पहिरनमा उनले पटक पटक टिप्पणी गरे पनि उनले मेरो पहिरनमा कुनै पनि टिप्पणी गरेनन्। खानेकुराको सम्बन्धमा पनि गुरुजीले मलाई केही छुट दिए। म सुगरको बिरामी हुनाले बिहान बेलुकी ओट गाउँको खाना स्वीकृति दिए। मलाई भेट्न आउने केही साथीभाइहरूमा ठूलो जिज्ञासा रहेछ, मेरो लुगा कस्तो छ, मलाई कसरी हेर्ने होला। तर मलाई भेटेर उनीहरूले खुसी व्यक्त गरे। मलाई भेट्न आउनेहरूभित्र पस्दा आँखाभरि आँसु पारेर आउँदथे। बोल्ने हिम्मत गर्दैनथे। उनीहरूको त्यो अवस्था देखेर म आफै हाँसेर उनीहरूलाई स्वागत गर्दथे, जसले उनीहरू सहज रूपमा मेरो अगाडि प्रस्तुत हुन्थे। केही मेरो साथीहरू अगाडि भेट्न आएका साथीहरूसँग मेरो अवस्था कस्तो छ भनेर सोधपुछ गरेर आउने गर्दथे। उनीहरू सबैको एउटा जिज्ञासा हुन्थ्यो, म मानिससँग कुराहरू गर्छु कि गर्दिन, म रोएर मात्र बसेकी छु कि। यसरी 12 दिनसम्म बिहानदेखि बेलुकीसम्म मानिसहरूको भिड हुँदा रुने काम त्यति गरिन। आफूलाई सम्झाएँ, तर राति आँखा चिम्लिएपछि तस्विर जस्तै सम्पूर्ण कुराहरू आँखा अगाडि नाच्दथे। कहिले 1 बजे त कहिले राति 2 बजेसम्म निद्रा पर्दैन थियो। लामो लामो सास फेरेर निदाउने प्रयत्न गर्दथे। यसरी निद्रा नपर्दा कहिलेकाहीँ पटक पटक हनुमान चालिसा पनि जप गर्दथे। जगदीशसँग मेरो विवाह 2031 साल वैशाख 26 गते भएको हो। उनीसँग मेरो भेट 2028 सालमा भएको थियो। म विराटनगरबाट कानुनमा स्नातक गर्न काठमाडौँ जान लागेको थिएँ। त्यो बेला मैले एमए पास गरिसकेकी थिएँ। विद्यार्थी जीवनमा अत्यन्त सक्रिय रूपमा लागेको हुनाले मैले पटक पटक जेल जानु परेको थियो। त्यही कारणले एमए गरिसकेपछि सबैभन्दा पहिले मोरङ कलेजमा पढाउन कोसिस गरेँ, तर मेरो राजनीतिक सक्रियताले गर्दा काम गर्न पाइनँ। अन्त्यमा मैले काठमाडौँमा कानुनमा स्नातक गर्ने विचारले घर छोडेर हिँडेको थिएँ। जगदीश समाजशास्त्रमा एमयूको अन्तिम वर्षमा थिए। आफ्नो शोध कार्यको सन्दर्भमा दार्जिलिङ पुगेर जनकपुर फर्काँदै थिए। सुनसरीको इटहरीमा दुर्गा पोखरेलले जगदीशलाई मसँग परिचय गराएकी थिइन्। जगदीशसँग कविताराम श्रेष्ठ पनि थिए। हाम्रो पहिलो भेट त्यहीँ भएको हो। हामी काठमाडौँ हिँडेका थियौँ, जगदीश जनकपुर फर्केका थिए। तर हामीसँग भेट भएपछि उनी जनकपुर नगई हामीसँगै काठमाडौँ आए। काठमाडौँमा पनि उनले भेटघाट गरेर दुई दिनपछि उनी जनकपुर फर्किए। म ल कलेजमा भर्ना भएँ। मेरो उद्देश्य थियो ल पास गरेपछि जागिरको लागि कसैको ढोका धाउनु पर्दैन, म स्वतन्त्र रूपमा यो पेसा गर्न सक्दछु। मलाई यो निर्णयले अत्यन्त खुसी लागेको थियो। जगदीश पटना फर्केको झन्डै एक महिनापछि उनको पत्र प्राप्त भयो, जो तोया गुरुङको ठेगानामा आएको थियो। त्यो भेटपछि बराबर उनको पत्र आउन थाल्यो। उनले केही दिन पत्राचार गरेपछि काठमाडौँ आउँदा मलाई भेट्न आउने इच्छा व्यक्त गरे। थाहा नपाइने भनौँ, हामी बिच प्रेम बस्दै गरेको कुरा मैले अनुभव गरेँ। जगदीश मलाई भेट्न आएपछि जगदीशले विवाह प्रस्ताव गरे। मैले तत्काल केही जवाफ दिन सकिनँ। विवाहको विषयमा निर्णय गर्नु त्यति सजिलो थिएन। म राजनीतिमा सक्रिय भएको हुनाले मेरो उनीसँग घरबार कसरी हुन सक्ला भन्ने मेरो मनमा प्रश्न आइरहेको थियो। मैले उनलाई मेरो राजनीतिमा सक्रियताको कुरा लगायत म तीन पटकसम्म जेल गएको कुरा बताएँ। यो सबै थाहा भएर नै मैले तिमीलाई प्रस्ताव गरेको हुँ। उनले आफ्नो निर्णय सुनाएपछि मलाई पनि उनीप्रति श्रद्धा लाग्यो र मैले उनको प्रस्तावलाई स्वीकारेँ। तर विवाह भने एक वर्षपछि मात्र गर्ने निर्णय गऱ्यौँ। जगदीशको हजुरआमाको स्वर्गवास भएकोले 31 साल वैशाखमा मात्र विवाह गर्ने हाम्रो निर्णय भयो। र यो महत्त्वपूर्ण निर्णयलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न दुवै पक्षले आफ्नो अभिभावकलाई यो कुराको जानकारी दिनुपर्ने थियो। 30 सालको दशैँमा विराटनगर जाँदा मैले जगदीशलाई विराटनगर आउन निम्तो दिएँ। बुबा आमालाई परिचय गराउने र उहाँहरूको स्वीकृति लिने प्रमुख उद्देश्यले उनलाई बोलाएको थिएँ। मैले आफ्नो निर्णय बुबा आमालाई सुनाएपछि उहाँहरूले इन्कार गर्ने कुरा नै थिएन। उहाँहरूको तर्फबाट स्वीकृति पाएपछि हामी अत्यन्त खुसी भयौँ। त जगदीश पनि आफ्नो विवाहको निर्णय आफ्नो बुबा आमालाई सुनाउन जनकपुर गए। सबैभन्दा पहिले उनले आफ्नो आमा बाबुले आफूले विवाह गर्ने निर्णय गरेको र केटी पनि रोजिसकेको कुरा सुनाए। आमाले पहिलो प्रश्न गर्नुभयो, तिमीले रोजेको केटी कस्ती छे? जगदीशले सधैँ टाउकोमा तरकारी राखेर घर घरमा बेच्न हिँड्ने कालो बर्णकी एक महिलालाई देखाउँदै भने, तपाईँको बुहारी यस्तै छे। आमाले भन्नुभयो अरे तिमीलाई मन परे हामीलाई स्वीकार्य छ। बुबाले भन्नुभयो अरे तिम्रो लागि विराटनगरकै अरू नै केटीको कुरा आएको छ, जात पनि मिल्ने रहेछ। आचार्यहरू त जैसी हुन्, हाम्रो जातसँग अलिक मिल्दैन। तिमीले भनेको केटीसँग विवाह नगरे हुन्न र? जगदीशले भनेछन् मैले केटीलाई वचन दिइसकेको छु, म उसैसँग विवाह गर्छु। बुबाले अन्त्यमा मन्जुरी दिनुभयो। यसरी हामीले विवाह गर्ने निर्णय गरेको एक वर्षपछि मात्र हाम्रो विवाह भएको थियो। त्यो एक वर्षको बीचमा हामी बीच पत्राचार भइरह्यो। उनी हरेक हप्ता चिठी पठाइरहन्थे, कहिले विजय मैया, कान्छी नन्द र कहिले वीरेन्द्र भक्त श्रेष्ठको ठेगानामा। वीरेन्द्र भक्त राजेश्वर दाईको पनि साथी भएकोले म उहाँलाई दाई भन्थेँ र उहाँको सबै परिवारसँग मेरो घनिष्ठ सम्बन्ध थियो। त्यसैले मैले उहाँलाई विश्वास गरेर उहाँको ठेगानामा पठाउन लगाउँथेँ। पटनाबाट उनी यो क्रममा एक दुईचोटि आए, एकपटक विराटनगर र एकपटक काठमाडौँमा। उनलाई बुबा मुहासँग पनि परिचय गराए। उनले अन्तमा उनको हजुरआमाको बर्खिसकेपछि बुबासँग पनि अन्तिम स्वीकृति लिएर हाम्रो विवाह 2031 साल वैशाख 26 गते सम्पन्न भयो। विवाहको दिन धुमधाम हुरी बतासहित पानी वर्षियो। जग्गेमा बसेर विवाह हुन गाह्रो भएको कुरा सम्झना आइरहन्छ। केटाकेटीमा डाडु चाट्दा विवाहमा पानी पर्छ भन्ने सुनेको थिएँ, तर आफूले डाडु चाटेको चाहिँ सम्झना छैन। विराटनगरमा धुमधाम गरेर विवाह गर्ने मेरो इच्छा पूरा भयो। जगदीश बराबर भन्ने गर्थे हामीहरूले कोर्ट म्यारेज गर्नुपर्दछ, तर मलाई भने झ्याइँ झ्याइँ बाजा बजाएर नै विवाह गर्ने इच्छा थियो। पटक पटक उनले अनुरोध गर्दा पनि उनको प्रस्तावलाई मान्न सकिनँ। अहिले सम्झँदा मलाई लाग्छ मैले कोर्ट म्यारेज गरे पनि हुन्थ्यो। दिदी शारदाले चाहिँ मेरो विवाहको एक वर्षपछि कोर्ट म्यारेज गरेको थिइन्। विवाह भइसकेपछि हाम्रो दाम्पत्य जीवनको शुभारम्भ भयो। जनकपुरमा एक हप्ता बसेपछि हामी काठमाडौँ आयौँ। साथमा हामीसँग सासु पनि आउनुभयो। काठमाडौँको घटिकुलोमा भतराज मन्थलिए काका ससुराको घरमा हामी झन्डै एक वर्ष बस्यौँ। त्यसपछि दोबीधारामा 3 वर्ष जति डेरा बसेपछि 2038 सालतिर हामी बानेश्वरमा घर बनाएर बस्यौँ। विवाह भएको बेलामा म विश्वविद्यालयमा काम गर्दै थिएँ, आर्थिक विकास तथा प्रशासन केन्द्रमा। पहिले अनुसन्धान सहायक र त्यसपछि 6 महिनाभित्र अधिकृत रूपमा मेरो प्रमोसन भयो। जगदीश परिवार नियोजन सङ्घमा काम गर्दथे। हामी दुवैजनाको जागिरले हामीले आफ्नो गृहस्थी सञ्चालन गर्दथ्यौँ। हाम्रो रहनसहन एकदमै सामान्य थियो, दुईजनाको कमाइले गुजारा चल्दथ्यो। विवाह भएको एक वर्षपछि जगदीश एक वर्षको लागि बेलायतको कार्डिफ विश्वविद्यालयमा जनसङ्ख्या र विकास विषयमा स्नातकोत्तर गर्न जाने भए। यो निर्णयले एकातिर यो महत्त्वपूर्ण अवसर पाएकोमा हामी दुवैजना अत्यन्त खुसी थियौँ, तर अर्कोतिर एकअर्कालाई छोड्नुपर्ने पीडाले हामी अत्यन्त दुःखी पनि थियौँ। उनलाई विदा गर्दा त्रिभुवन विमानस्थलमा म रोएको कहिले बिर्सन सक्दिनँ। यो मेरो लागि अत्यन्त दुःखको घडी थियो। एक वर्ष उनलाई छोड्दा म अत्यन्त नै पीडित भएकी थिएँ। रातभर निद्रा लाग्दैन थियो, रुँदा रुँदा सिरानी भिज्दथ्यो। उनले बराबर चिठी पठाइ नै रहन्थे, तर पनि उनको अभाव महसुस गर्दथे। दिनभर अफिस गए पनि घरमा शून्य लाग्दथ्यो। जगदीशलाई पनि बेलायतको त्यो बसाइतिर मैले लागेको थिएन, छोडेर आउने पनि सक्दैनथे। यसरी दिनरात गन्दा गन्दै अन्तमा एक वर्षको पढाइ सकेर आएपछि मेरो अनुहारमा हराएको आँसु फेरि आयो। बेलायतको त्यो डिग्रीले उनको प्रगतिको ढोका खोलिदियो, नयाँ नयाँ अवसरहरू प्राप्त भयो। परिवार नियोजन सङ्घको फिल्ड अफिसरदेखि त्यो उच्च पद कार्यकारी निर्देशकसम्म हुन पुगे। पछि सिआरएसको महाप्रबन्धक हुँदै अन्तर्राष्ट्रिय प्लान पेरेन्टहुड फेडरेसनको कार्यक्रम अधिकृत, त्यसपछि सहायक क्षेत्रीय निर्देशक हुँदै अन्त्यमा उनले विश्व छिमेकी संस्थाको क्षेत्रीय प्रबन्धकको रूपमा 8 वर्ष काम गरे। यही नै उनको अन्तिम जागिर थियो। मल्टिपल माइलोमा भइसकेपछि पनि उनले झन्डै 1 वर्ष आफ्नो अन्तर्राष्ट्रिय जागिरलाई निरन्तरता दिइरहे। अफिसभन्दा पनि घरमा बसेर उनी पत्राचार गर्दथे, तर पहिला जस्तो भ्रमण गर्दैनथे। 1 वर्षपछि उनले आफ्नो जागिरबाट राजीनामा दिए। जगदीशले विश्व छिमेकी संस्थाको सन् 2007 जागिर छोडे। जगदीशले जागिर छोडेपछि तनावबाट मुक्त भएको अनुभव गरे। उनी भन्ने गर्दथे, अब मेरो बाँकी समय आफूलाई मन लागेको कुरामा बिताउँदछु, म अब स्वतन्त्र छु। उनले भने जस्तै गरी बिरामी भएपछिको 8 वर्षसम्मलाई राम्ररी सदुपयोग गरे। राम्रो किताब लेख्ने उनको धोको पनि पुग्यो। अन्तर्मनको यात्राले उनलाई अत्यन्त नै लोकप्रिय बनायो। बाटोमा हिँड्दा पनि मानिसहरूले उनलाई रोकेर भन्दथे, तपाईँको किताब मैले पढेको छु, तपाईँ जगदीश घिमिरे होइन? उनीहरूको कुरा सुन्दा जगदीश दङ्ग हुने गर्दथे। इमेलहरूबाट पनि उनको पुस्तकको सम्बन्धमा चिन्दै नचिनेका व्यक्तिको इमेल आइरहन्थ्यो। कहिले देशका विभिन्न भागहरूबाट र कहिले विदेशहरूबाट पनि उनको पुस्तकहरूबारे प्रशंसा र टिप्पणीहरू आइरहन्थ्यो। जगदीश आएका सबै इमेलको जवाफ दिन्थे। उनका प्रशंसकहरूले उनलाई बाँच्न ऊर्जा दिएको मैले बेला बेलामा अनुभव गर्दथे। बिरामी भएर गएपछि पहिले त उनले अन्तर्मनको यात्रालाई प्रकाशित गरे, त्यसपछि उनले पुराना किताबहरूलाई केही सच्याएर पुनः प्रकाशित गरे। उनको सावित्री लीलाम जस्ता चर्चित पुस्तकहरू बजारमा उपलब्ध थिएनन्। त्यसैले सबैभन्दा पहिले सावित्री लीलाम उपन्यास प्रकाशित गरेपछि त्यसपछि वर्दी, अग्निसूत्र, जगदीशका कथा संग्रह, त्यसपछि अन्तर्मनको यात्रामा विभिन्न व्यक्तिहरूले गरेका टिप्पणीहरूलाई सँगालेर अन्तर्मन्थन पनि तयार गर्यो। झन्डै 2 वर्ष लगाएर सकस उपन्यास लेखे। झन्डै 1 वर्ष उनले विभिन्न ऐतिहासिक पुस्तकहरू, महाभारतको पनि अध्ययन गरे। त्यसपछि हामीले अग्लो हमामा पाएको आशाको प्रतिबिम्बको पुरस्कारको रकम र अन्य व्यक्तिहरूबाट प्राप्त गरेको सहयोगको रकम सङ्कलन गरी जगदीश घिमिरे प्रतिष्ठानको स्थापना गर्यौं। जगदीश घिमिरे प्रतिष्ठानको प्रमुख उद्देश्य थियो साहित्यको सृजना विकास र रामेछाप जिल्लामा रहेका असहाय बिरामीहरूलाई औषधि उपचार र गरिब जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नु। त्यसै गरी विभिन्न साहित्यकारहरू, कवि कलाकारहरूलाई पनि रामेछाप जिल्लामा पुर्याउने, त्यहाँ भएका विकास कार्यहरू पनि अवलोकन गराउने जगदीशले अभियान चलाए। यी सम्पूर्ण कार्यहरूले जगदीशलाई ठूलो ऊर्जा र शक्ति दिएको मैले अनुभव गरेँ। साहित्य सृजना लेखन, साहित्यकारहरूसँग भेटघाट आदिले उनलाई अत्यन्त व्यस्त बनायो। सायद उनले आफूलाई यसरी सक्रिय नबनाएको भए उनलाई दिनहरू काट्न निकै गाह्रो हुन्थ्यो होला। उनको मनभित्र रोगको पीडा भए तापनि उनले आफूलाई यति धेरै व्यस्त राखे कि उनलाई रोगबारे धेरै चिन्ता गर्ने अवसर नै प्राप्त भयो। उनको त्यो सक्रियताले ममा पनि केही साहस आयो। उनीसँगै म पनि साहित्यमा रमाउन थालेँ। साहित्यिक पुस्तकहरू पढ्न मलाई पनि उत्साह लाग्न थाल्यो। मलाई पनि लेख्ने उत्साह जागृत भयो। टेबलमा बसेर उनी घन्टौँसम्म लेख्ने काम गर्दथे। पुस्तक लेख्नुको साथसाथै विभिन्न दैनिक पत्रिका कान्तिपुरमा पनि समसामयिक विषयमा लेख रचना लेखिरहन्थे। त्योभन्दा बाहेक साहित्यिक पत्र पत्रिकामा उनका लेखहरू छापिरहन्थे। साहित्यमा उनी धेरै समयदेखि निष्क्रिय भएको उनले टिप्पणी सुनेका थिए। तर यो बिरामी अवस्थामा उनले साहित्यमा देखाएको सक्रियता र उनका प्रकाशित कृतिहरूले उनलाई साहित्यमा एकदमै स्थापित गर्यो। उनी त्यसैमा रमाउन थाले। त्यसैमा रमाएर आफ्ना पीडाहरूलाई पनि बिर्सन थाले। उनले लेखेका पुस्तकबाट उनले धेरै प्रशंसा पनि बटुले। यदि उनी साहित्य सृजनामा नलागेको भए मल्टिपल माइलोमा भएर पनि यति लामो समयसम्म जीवित रहन सक्दैनथे। पछिल्लो समयमा उनी बिरामी भएपछि जगदीशले हरेक वर्ष देशका प्रतिष्ठित पत्रकार, साहित्यकार, कवि, लेखक, कलाकारलाई समेटेर रामेछापमा साहित्यिक यात्रा सुरु गरे। रामेछापमा भएको विकास कार्यक्रम देखाएर 2063 सालदेखि 2068 यो क्रम जारी रह्यो। 2068 त उनी झन्डै पटक पटक गरी 3 महिना मन्थली बसे। सकस नामक उनको कृतिको साफी गर्ने काम लगायत सकसमा भएका केही अन्तर्वार्ताहरू उनले रामेछापमा नै गरेका थिए। 2069 सालमा उनको इच्छा हुँदाहुँदै पनि उनको रोगको उपचार भइरहेकोले रामेछाप पुग्न पाएनन्। तर 2070 आश्विन महिनामा जाने निदो गरेका थिए। उनको त्यो इच्छा कहिले पूरा हुन सकेन। उनलाई रोगले च्याप्दै गयो। उनी अस्पताल भर्ना भए तर औषधि उपचारपछि ठिक हुन्छ र यो साल जसरी भए पनि रामेछाप जानुपर्दछ भन्ने गर्दथे। योपालि दैवले उनको इच्छा पूरा गर्न सकेन। उनको इच्छा अधुरोको अधुरै रह्यो। यसरी साहित्यबाट उनले यात्रा सुरु गरेका थिए। आफू बिरामी भएपछि फेरि साहित्यमा जोडिन पुगे। आफ्ना राजनीतिक टिप्पणी, लेख, कविता, कथा, उपन्यासहरूमा आफूलाई मन लागेको कुरा धित मर्ने गरी लेखे, यही नै उनको विशेषता थियो। उनले लेखेको कुरा पढेर पनि सुनाउँथे, मेरो प्रतिक्रिया माग्दथे, कति सुझावलाई समावेश पनि गर्दथे। कहिलेकाहीँ सुझावलाई समावेश नगरेको पनि मलाई सम्झना छ। श्रुति सम्वेगमा अहिले तपाईँले सुनिरहेको वाचन दुर्गा घिमिरेको कृति उनको सम्झनाको वाचन हो। यसको बाँकी अंश केही बेरमा वाचन हुनेछ, उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार उज्यालो 90 नेटवर्क।
कार्यक्रम श्रुति सम्वेगमा पुनः स्वागत छ। तपाईँ अहिले उज्यालो 90 नेटवर्क काठमाडौँसँगै कञ्चनपुरको रेडियो राष्ट्रिय, कालीकोटको रेडियो नयाँ कर्णाली, जुम्लाको रेडियो कर्णाली, हुम्लाको रेडियो कैलाश, बैतडीको रेडियो सन्चेर, दार्चुलाको नयाँ नेपाल एफएम, दार्चुला एफएम र रेडियो मल्लिकार्जुन, सुर्खेतको बुलबुले एफएम, कैलाली टेकापुर र गुलेरियाको फुलबारी एफएम, कैलाली एफएम, कैलालीको रेडियो अप्पी, दैलेखको दुर्वतारा एफएम, जाजरकोटको रेडियो हाम्रो पाइलाबाट श्रुति सम्वेक सुन्दै हुनुहुन्छ। अछामको रेडियो रामारोशन, सल्यानको रेडियो राप्ती, बाँकेको रेडियो कोहलपुर, नेपालगंजको रेडियो भागेश्वरी, कपिल वस्तुको रेडियो बुद्ध आवाज, गुल्मीको रेडियो रेसुङ्गा, बुटबलको रेडियो रिपब्लिक, दाङको रेडियो मध्यपश्चिम, रेडियो प्रकृति एफएम र नयाँ युग एफएम, रेडियो प्युठान, बागलुङको रेडियो सार्थी एफएम र गलकोट एफएम, गोर्खाको गोरखकाली एफएम, दमौलीको रेडियो भानुभक्त, रेडियो ढोरबाराही, रेडियो बन्दीपुर र स्मार्ट एफएम, पोखराको रेडियो तरंग, पाल्पाको पश्चिमाञ्चल एफएम र रेडियो रामपुर, रुकुमको रेडियो सिस्ने र फलेवासको रेडियो पर्वत, चितवनको रेडियो अर्पण, रेडियो त्रिवेणी र रेडियो चितवनबाट पनि श्रुति सम्वेक सुनिरहनु भएको छ। त्यसैगरी मकवानपुरको हेटौँडा एफएम, काभ्रे धुलीखेलको रेडियो सेफर्ड, नुवाकोटको रेडियो त्रिशुली र रेडियो जाल्पा, दोलखा जिरीको रेडियो हिमाली, रामेछापको रेडियो तीनलाल, रौतहटको नुनथर एफएम, सर्लाहीको रेडियो एकता, मुक्तेश्वर एफएम, बागमती एफएम र डुकडुकी एफएम, खोटाङको हलेची एफएम, रेडियो बर्दिवास, जनकपुर एफएम, भोजपुरको रेडियो चमलुङमा एफएम, रेडियो तेह्रथुम, उदयपुरको रेडियो त्रियुगा, सोलुखुम्बुको शिखर एफएम, धरानको विजयपुर एफएम, मोरङको रेडियो सुनाकरी, विराटनगरको रेडियो पूर्वेली आवाज, झापाको एफएम मेची ट्युन्स र बिर्ता एफएम, रेडियो ताप्लेजुङ र इलाम एफएमबाट पनि एकैसाथ श्रुति सम्वेक प्रसारण भइरहेको छ। श्रुति सम्वेगमा हामी दुर्गा घिमिरेको कृति उनको सम्झना सुनिरहेका छौं। अब यसको बाँकी अंश वाचन सुनौ। जगदीशसँगको मेरो दाम्पत्य जीवन अत्यन्तै सुखद रह्यो। मलाई बेला बेलामा लाग्दथ्यो यसमा कसैको आँखा नलागोस्। उनी मेरा लोग्ने मात्र थिएनन्, मेरा गुरु, पथ प्रदर्शक, असल साथी, सहयोगी थिए। विवाह हुने बित्तिकै धेरैले टिप्पणी गरेका थिए, यी दुवै दुई थरी विचारधाराका लोग्ने स्वास्नी कसरी मिलेर बस्लान्। हामीहरूको विषयमा अर्को टिप्पणी पनि हुने गरेको थियो, यसरी राजनीतिमा लागेको केटीसँग जगदीशको घर व्यवहार कसरी चल्ला। जगदीशले मसँग विवाह गर्ने विचार गरेपछि एकजना उनको अभिन्न मित्र पूर्णबहादुर वैद्यलाई मसँग भेटाए। उनले मेरो बारे गरेको टिप्पणी यस्तो थियो, तैँले त नेतासँग विवाह गर्न थालिस्, केटी पढी लेखे कि स्मार्ट लाग्यो, तर यसबाट तेरो घरबार होला, तेरो बुबा आमालाई राम्ररी हेरविचार होला त। जगदीशले उनलाई भने, केटी एकदमै सामान्य छ, मैले निर्णय गरिसकेँ, अब म कुनै पनि हालतमा मेरो निर्णय फिर्ता लिन सक्दिनँ। हाम्रो विवाहको कुरा छिन्ने बेलामा पनि पूर्णबहादुर वैद्यलाई सँगै लिएर विराटनगर आएका थिए। त्यस बेला कुरा छिन्न जाँदा अहिलेको जस्तो विवाहको बरियाती गए जस्तो मानिसहरूको हुल लिएर जाने चलन थिएन। एकजना पण्डित र चार पाँचजना मात्र कुरा छिन्न जान्थे। आमाले पूजा कोठाबाट अक्षता र फुल लिएर बाहिर निस्कनु भयो र जगदीश र उनको साथीलाई टिका लगाइदिनु भयो। यसरी एकदमै सामान्य रूपमा हाम्रो विवाहको कुरा छिनिएको थियो। विवाहपछि हाम्रो दाम्पत्य जीवनमा कहिल्यै कुनै आँच नआओस् भन्ने हाम्रो चाहना हुन्थ्यो। हामीहरू दुवैले एकअर्कालाई राम्ररी चिनेर बुझेर विवाह गर्ने निर्णय गरेका थियौँ। दाम्पत्य जीवनको सफलताको लागि एकअर्कालाई राम्ररी बुझ्नुपर्दछ। एकअर्कालाई राम्ररी बुझ्न नसकेको खण्डमा दाम्पत्य जीवन सफल हुन सक्दैन भन्ने हामीलाई लाग्दथ्यो। विवाह भनेको एकअर्काप्रतिको समझदारी पनि हो भन्ने कुरा हामीले आत्मसात गर्दै एकअर्कालाई कसरी खुसी राख्ने भन्ने विषयमा हाम्रो प्रयास रहन्थ्यो। जगदीशसँग मेरो कहिले राजनीतिबारे विवाद भएन। उनले मलाई राजनीतिभन्दा पनि समाजसेवा गर्न प्रेरित गरे। उनी बराबर भन्ने गर्दथे, म मेहनत गरेर पैसा कमाउँदछु, तिमी समाजसेवा र बौद्धिक काम गर। 10 देखि 5 सम्मको सरकारी काम गर्न उनले कहिले प्रेरित गरेनन्। उनी सधैँ मलाई खुसी राख्न चाहन्थे। पाँचसम्म गएर खाना पकाउने कामहरूमा बहुत काम गर्दथे। खाना पकाउने न त मलाई रुचि नै थियो, न त ढङ्ग नै थियो। माइतमा कहिलेकाहीँ चिया पकाउने बाहेक मैले केही पनि पकाएकै थिइनँ। विवाह गरेर घर आएपछि कहिलेकाहीँ पकाउनु पर्ने बाध्यता हुन्थ्यो। पाँचसम्म काम गर्न जाँदा कहिले हात पोल्दथ्यो। तरकारी काट्दा पनि हातमा कतै न कतै काटिन्थ्यो। मैले पकाएको खानामा खासै स्वाद हुँदैन थियो। ससुराबुबाले भन्नुहुन्थ्यो, शारदा आमा, यो बुहारीलाई खानेकुराको कुनै सोख पनि छैन। तरकारीमा कहिले चिल्लो नुन मसला पनि पुगेको हुँदैन। खानेकुरामा तिमीले हेरविचार गरिदिनुपर्छ। बुहारी डाडु पनि चलाउने होइन, यो त कलम चलाउने हो। जगदीशलाई पनि मिठो खानेकुरा चाहिन्थ्यो। पछि जगदीशले पनि मासुको परिकार पकाउँदा पान्छामा आफै पसेर पकाउँथे। मेरो स्वास्थ्यको विषयमा उनी धेरै चासो राख्दथे। सामान्य केही बिरामी हुँदा पनि उनी चिन्तित हुन्थे। बराबर मेरो स्वास्थ्य परीक्षण गर्न लगाउँथे। एकपटक म लडेर कुइनामा निकै चोट लाग्यो। जगदीश केही काम परेर बाहिर गएका थिए। कुइनोबाट रगत बगिरहेको थियो। म भने कहिले उनी आएर डिटोलले घाउपछि मलम र पट्टी लगाइदेलान् भनेर पर्खेर बसेकी थिएँ। उनी हतार हतारमा आएर डिटोलले घाउलाई पुछ्दै मलमपट्टी लगाएको दृश्य मेरो अगाडि आइ नै रहन्छ। मैले यस सम्बन्धमा मेरो स्पर्श भन्ने कवितामा आफ्नो मनको कुरा यसरी व्यक्त गरेकी थिएँ। मलाई मसिना चोटपटक लाग्दा उनी मलमपट्टी गर्दथे। मलाई दबाईले होइन, उनको स्पर्शले निको हुन्थ्यो। उनी मेरो अनुहारमा कहिले तनाव देख्न चाहँदैनथे। मलाई सानो घाउ चोटपटक लाग्दा पनि उनी आफ्नै औषधि लगाइदिन्थे। एउटा घटनामा कहिले बिर्सन सक्दिनँ। एकपटक हिँड्दा मेरो गोडामा ठेस लागेर बुढी औँलाको नङ निलै भएर कैयौँ दिनसम्म निको भएको थिएन। नङ काट्न नसकेर घाउ निको भएको थिएन। जगदीश र म मर्निङ वाकबाट घर फर्क्यौँ। मलाई कोठाभित्र पसाएपछि केही मिनटमा फर्कन्छु भनेको मान्छे 1.5 घन्टासम्म फर्केनन्। म चिन्ताले उकुस मुकुस भइरहेको थिएँ। बिहान 8:30 बजे गएको मानिस 10 बजे एकजना बुढी नाईलाई साथमा लिएर आए। उनी त किर्तिपुरभरि नङ काट्ने मैला खोज्न हिँडेका रहेछन्। नाईहरूले नङ काट्ने गरेको सानो फलामको औजार पनि उनले छुट्टै किन्न लगाएका थिए। हरेक पटक नङ काट्दा काट्दै त्यो औजारलाई डिटोलमा भिजाउन लगाउँथे। एक दिन नङ काट्दा अलिकति मासु काटेछन्। जगदीशले रगत बगेको देखिहाले। उनले ती महिलालाई 100 रुपियाँ टिप दिएर अबदेखि तिमी नआउनु, नङ काट्ने छोरी वा बुहारी भए पठाउनु भने। म आफ्नो कार्यालयको काममा बराबर विदेश जानुपर्दथ्यो। जाने बेलामा मैले विदेशमा लग्नुपर्ने सामान, सामान्य औषधिहरू, लुगा कपडाहरूबारे सुझाव, पासपोर्ट, टिकट, पैसा सबै कुरा ठिक छैन उनले फाइनल चेक गर्दथे। हामी बाहिर जाँदा आफन्तहरूले बोलाउँदा सँगै जान्थ्यौँ। धेरैजसो पार्टी र निम्तोहरूमा मन जाँदा उनी जाँदैनथे। हामी खाना खाँदा पनि धेरैजसो सँगै खान्थ्यौँ। उनी कतैबाट आउँदा ढिलो हुँदा धेरैजसो म उनलाई पर्खन्थे र उनी पनि पर्खेर बस्दथे। मेरो लगाउने लुगा, मेरो मेकअपमा पनि उनी टिप्पणी गर्दथे। म धेरैजसो उनकै छनौटको लुगा लगाउँदथेँ। उनी जहिले पनि भन्दथे, लुगामा तडक बडक मलाई मन पर्दैन, भद्दा अनुहारमा मेकअप पनि तिमीलाई सुहाउँदैन, तिमीलाई एकदम सिम्पल देखेर विवाह गरेको, त्यसरी मलाई खुसी पार्ने हो भने आफ्नो पहिरनमा सुधार गर। म सकेसम्म उनले भनेको कुरा मान्दथे, तर पनि कहिलेकाहीँ आफूले मन परेको पहिरन लगाउन पछि पर्दिनथे। जगदीशले आफ्नो अन्तर्मनको यात्राको दम्पती नामक शीर्षकमा लेखेका छन्। दुर्गा मेरो जीवनको वरदान हो। मैले पनि यो कुरा जगदीशलाई आफ्नो जीवनको वरदान सम्झिएको छु। मैले जहिले पनि विवाहको कुरा चल्दा म विवाह गर्दिनँ भनेकी थिएँ। बुबासँग जहिले पनि मेरो एउटै प्रश्न हुन्थ्यो, म राजनीतिमा लागेको मान्छेले घरबार राम्ररी गर्न सक्दैनन्, त्यसैले मलाई बुझ्ने मान्छेसँग मात्र म विवाह गर्न तयार छु। कहिलेकाहीँ भन्दथे, बुबा मैले त राजनीतिसँग विवाह गरिसकेँ, तपाईँको 7 छोरीहरू छन्, एउटा देशलाई बलिदान दिनुहोस्। तर जगदीशलाई भेटेपछि मैले सबै कुरा बिर्सेँ। जगदीशले मेरो लागि उपयुक्त वर ठाने। एक दुई पटकको भेटघाटमा नै म उनीसँग विवाह गर्न प्रेरित भएँ।
मोहे मारे नजरिया सबरिया
जगदीशको रिस कडा थियो। उनले भनेको कुरा पुर्याइदिनु पर्दथ्यो। उनी आफू एकदमै व्यवस्थित थिए। उनी मलाई पनि एकदमै व्यवस्थित हेर्न चाहन्थे। कहिलेकाहीँ उनले भनेको कुरा नहुँदा उनी रिसाउँथे पनि, तर म सकेसम्म उनले भनेको कुरा सुन्थेँ। मेरो पनि रिस कडा थियो, तर मैले आफूलाई उनी अनुकूल बनाएँ। धेरै कुरामा सहन्थेँ। उनलाई मन नपर्ने कुरा हत्तपत्त गर्दिनथे। उनी एउटा असल पति मात्र नभए असल बाबु पनि थिए। छोराछोरीलाई असाध्यै माया गर्दथे। छोराछोरी दुवैलाई असल शिक्षा दिनुपर्दछ भन्ने उनको मान्यता थियो। त्यसैले दुवैलाई अमेरिका बेलायतमा राखी पढाए। आमा बुबाप्रति उनको ठूलो श्रद्धा र प्रेम थियो। हाम्रो विवाहपछि बुबाआमा हामीसँगै बस्नुभयो। जगदीश जहिले पनि भन्ने गर्दथे, सेवा बाबुआमालाई जिउँदो अवस्थामा नै गर्नुपर्दछ। मरेपछि पिण्ड दिनुभन्दा बाँचेकै बेला सेवा गर्नु जस्तो ठूलो पुण्य अरू केही हुँदैन। मलाई यो कुरा साँचो लाग्दछ। जगदीशसँग मन्थली 2039 सालमा गएको हो। बुबा आमा मन्थली बस्नुहुन्थ्यो। आमा करिब 6 मन्थली र बाँकी समय काठमाडौँ बस्नुहुन्थ्यो। हाम्रो विवाह भएको झन्डै 7 मन्थली जाने अवसर प्राप्त भएको थियो। सडक बाटोबाट मन्थली जानु मेरो निम्ति सहज थिएन। मन्थलीसम्मको मोटर बाटो नहुनाले तामाकोसी पुलसम्म मोटर बाटो पुगेको थियो। बाँकी 40 पैदल हिँडेर जानु पर्थ्यो। सानो प्लटास पोटर जहाज चल्न थालेपछि पहिलोपटक मन्थली जाने निर्णय गर्यौँ। त्यसबेला हिमाल र जुनसँगै गएका थिए। प्लटास पोटर जहाजमा जम्बा 5 यात्रुहरू जान सक्दथे। सानो जहाज हल्लाउने गर्दथ्यो। जहाज हल्लिँदा छोरा हिमाल डराउँथ्यो। जहाज होइन हिँडेर जाने नि भनी जिद्दी पनि गर्दथ्यो। जहाजमा उसको अनुहार रातो पिरो हुन्थ्यो। हामी मन्थली जाँदा जाडो महिना थियो। जुनारहरू जताततै देखिन्थ्यो। घरमा पनि भण्डार कोठाभरि जुनार नै जुनार देखिन्थ्यो। हामीहरू एकपटक 6-7 जुनार खान्थ्यौँ। राति सुत्नुभन्दा अगाडि जुनार खाएर सुत्दथ्यौँ। तामाकोसीको सुसाएको आवाज हाम्रो घरबाट राम्ररी सुनिन्थ्यो। डाँडाहरू भने उजाड देखिन्थ्यो। त्यहाँ बस्ती भने बाक्लो थिएन। त्यसबेला मन्थलीमा बत्ती पुगेको थिएन। साँझ परेपछि एकदमै सुनसान चकमन्न हुन्थ्यो। सहरको वातावरणमा हुर्किएको हुनाले रातिको सुनसान वातावरण मलाई अत्यास लाग्दथ्यो। झन् साँझैमा स्याल कराउँदा म डराउँदथेँ। मन्थलीमा त्यसबेला स्वास्थ्य चौकी पनि थिएन। केही अप्ठ्यारो पऱ्यो भने रामेछाप पुग्नु पर्दथ्यो। हप्तामा 2 सोमबार र शुक्रबार मात्र सानो जहाज आउँदथ्यो। सोमबार बितेपछि बच्चा बिरामी भयो भने यो अनकन्टारको ठाउँमा के गर्ने होला, मनमा त्रास लागिरहन्थ्यो। हुन त हामीले आफूलाई आवश्यक पर्ने औषधि बोकेर ल्याएका थियौँ, तैपनि मन ढुक्क थिएन। अहिलेको जस्तो त्यसबेला घर घरमा पानी खाने धारा थिएनन्। मानिसहरू विशेष गरेर महिलाले तामाकोसीबाट डोकोमा पानी ओसार्ने गर्दथे। महिलाहरूले यसरी दुःख गरेर बच्चालाई काखमा च्यापेर पानी ओसारेको दृश्य देखेपछि मेरो मनमा पीडा हुन्थ्यो। छोराछोरीलाई लिएर पौडी खेल्ने लोभ देखाएर खोलातिर लग्दथेँ। खोलामा आफू र बच्चाहरू नुहाएर घर फर्कन्थेँ। बाबुआमाले बराबर भन्नुहुन्थ्यो, खोलामा किन जाने, पानी ल्याइहाल्छन्। बुबाले त्यो कुरा किन भन्नुभएको होला मैले राम्ररी बुझेको थिएँ। सायद त्यहाँको जिम्वाल प्रतिष्ठित परिवारको बुहारी भयो होला जस्तो लाग्दछ। मन्थलीको पहिलो भ्रमणले हामीलाई त्यो जिल्लाको निम्ति केही काम गर्नुपर्दछ भन्ने भावना विकसित भयो। त्यसबेला जगदीश पनि अन्तर्राष्ट्रिय जागिरमा थिए। दक्षिण एसियाका विशेष गरेर भारत, बङ्गलादेश, श्रीलङ्का, पाकिस्तान आदि देशहरूमा भ्रमण गरिरहन्थे। विभिन्न ठाउँमा भएका विकासका कामहरूको राम्ररी जानकारी प्राप्त गर्ने मौका पाएका थिए। मैले पनि सामाजिक सेवा समन्वय परिषदको सामुदायिक सेवा समन्वय समितिमा रहेर सामाजिक सेवा र विकासका कामहरू हेर्ने अवसर प्राप्त गरेकी थिएँ, जसले हामीलाई यस जिल्लामा कार्य गर्न उत्प्रेरित गरिरहेको थियो। आफ्नै सानो सहयोगबाट स्थानीय जनताको सहयोगमा हामीले त्यस बेलामा तामाकोशी सेवा समिति नामक गैर सरकारी संस्थाको स्थापना गर्यौँ। संस्था दर्ता गर्न लाग्ने खर्च र सुरु गर्दा बिउ पुँजीको लागि 2000 रुपियाँ मैले नै दिएकी थिएँ। त्यो सानो 2000 को पुँजीबाट मन्थलीको आफ्नै घरको तेस्रो तल्लाको सानो कोठामा सुरु भएको तामाकोशी सेवा समिति आज त्यो जिल्लाको एउटा अग्रणी संस्था मात्र नभई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा पनि नाम चलेको संस्था हो। त्यसैले गरेका विभिन्न सेवा कार्यक्रम, बचत तथा ऋण सहकारी, तामाकोशी सहकारी अस्पताल, खानेपानी, आर्थिक सशक्तिकरणका कार्यक्रम, चर्पी निर्माण जस्तै कार्यक्रमले त्यो जिल्लाको नक्सा नै बदलिदिएको छ र मानिसले चाहेमा दृढ इच्छा शक्ति भएमा विकास निर्माणको कार्य गर्न सकिँदो रहेछ भन्ने कुरा 30 वर्षको अन्तरालमा पुष्टि भइसकेको छ। तामाकोशी सेवा समितिसँगै एबिसी नेपालले पनि सुरुका दिनहरूमा धेरै सहयोग पुर्याएको छ। महिलाहरूको सशक्तिकरणको लागि नेतृत्व विकास तालिमहरू, बचत संस्थाको निर्माण, उनीहरूलाई सानो पुँजी 5000सम्मको आर्थिक सहयोग, आर्थिक सशक्तिकरण गर्न सिलाइ बुनाई तालिम, मेसिनहरूको सहयोग, त्यसै गरी सेन्टर फर पपुलेसन डेभलपमेन्ट एक्टिभिटिजको 3 वर्ष परियोजना रामेछापको मन्थली र सालुमा किशोरीहरूलाई लक्षित गरी सञ्चालन गरिएको थियो। किशोरी बचत समूहहरू पनि गठन भएको थियो। त्यसै गरी श्रम मन्त्रालयले आयोजना गरेको 7 महिने सिपमूलक तालिममा पनि एबिसीको संयोजनमा महिलालाई झिकाएर तालिमको व्यवस्था गरिएको थियो। पटक पटक जाडोको महिनामा पनि मन्थली जाँदा एबिसी नेपालको तर्फबाट केही कार्यक्रम लिएर जाने गर्दथे। मन्थलीको बसाई पहिलेभन्दा पछि मलाई अत्यन्त रमाइलो लाग्न थालेको थियो। रामेछाप जिल्लामा भएका विकासका कामहरूले अत्यन्त खुसी लाग्दथ्यो। हाम्रै छोराछोरीसहित जाडोमा हामी कहिले महिना दिन त कहिले 3 हप्ता बिताएर फर्कन्थ्यौँ। जगदीशले अन्तर्राष्ट्रिय जागिर छोडेपछि रामेछाप जिल्लामा धेरै समय बिताउन थाले। जिल्लाका धेरै ठाउँहरूमा आफू पुगे। उनलाई एक किसिमको उत्साह जागृत भएको थियो। सामाजिक विकासको कामले उनलाई ठूलो उत्साह जागृत भएको थियो। श्रुति सम्वेकमा यतिन्जेल तपाईँ दुर्गा घिमिरेको उनको सम्झनाको वाचन सुन्दै हुनुहुन्थ्यो। यो वाचनसँगै आजलाई श्रुति सम्वेकको समय सकिँदैछ। दुर्गा घिमिरेको कृति उनको सम्झनाको समर्पण पृष्ठमा लेखिएको छ। मेरो आँसुको मसीले तिमीले लेख्यौ अन्तर्मनको यात्रा, त्यही आँसु नसुक्दै मैले लेखेँ उनको सम्झना। मेरो श्रीमान जगदीश, जसले मेरो जीवनको हर गोरेटो सुख दुःखमा साथ दिए, सधैँ मलाई हौसला र प्रेरणा दिइरहे, मेरो प्रेरणा र पथ प्रदर्शकलाई श्रद्धाका साथ समर्पण गर्दछु। धर्मपत्नी दुर्गा घिमिरे। कार्यक्रम श्रुति सम्वेकका लागि तपाईँका सल्लाह सुझाव हामीलाई पठाउन हाम्रो ठेगाना कार्यक्रम श्रुति सम्वेक, उज्यालो 90 नेटवर्क, पोस्ट बक्स नम्बर 6469, काठमाडौँ। इमेलका लागि shrutiai shruti@unn.com.np रहेको छ। हवस् त, अर्को साता हामी उनको सम्झनाको तेस्रो श्रृङ्खला लिएर आउनेछौँ। तबसम्मका लागि प्राविधिक साथी दिनेश निरौला र म अच्युत घिमिरे बुलबुल बिदा चाहन्छौँ। शुभरात्री।